नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सञ्जिता देवकोटासँगै मिलन तिमिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
आज 2077 साल असार 21 गते आइतबार असार शुक्ल पक्षको गुरु पूर्णिमा तिथि सन् 2020 जुलाई 5 तारिक।
काया कैरनको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
ओली प्रचण्ड र नेपालको शक्ति संघर्षका कारण नेकपा फुटको जोखिममा, जुनसुकै कदम चाल्न सक्ने अवस्था आउने भन्दै कित्ता क्लियर गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन।
लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्दो, पीसीआर परीक्षण गर्दै काठमाडौँमा जोखिम धेरै।
सार्वजनिक गाड़ी सञ्चालन सम्बन्धी निर्णय नभएको यातायात व्यवसायीको भनाई, सरकार मजदूर र व्यवसायी बीचको छलफल कायमै।
विश्व स्वास्थ्य संगठनको टोली अर्को हप्ता चीन जाने, कोरोना भाइरसको उत्पत्ति बारे अनुसन्धान हुने।
र जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखलाई, इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल र चेल्सीको जित।
हात नधोई नाक मुख र आँखा छुनु हुँदैन के? कोरोना संक्रमणको खतरा हुन्छ।
हात त बारम्बार धोइरहेको छु नि, हात धुँदा धुँदा हातको रेखै जानु लागिसक्यो।
बारम्बार हात धुँदा सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भने हात नधोएर हुन्छ त? ओहो, हात छिउ गर्दा कुइनाले मुखलाई छोपेर गर्नुपर्छ के? जथाभावी थुक्न हुँदैन, कम्ती अनि एक मिटर टाढा बस्नुपर्छ क्या?
एक मिटर नै टाढा चाहिँ किन नि?
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले कम्ती अनि एक मिटर टाढा हुनुपर्छ भनेको।
म त घरभित्रै बस्छु, ज्वरो रुगा खोकी लाग्दा अस्पताल वा भिडभाडमा जानै पारे मास्क लगाउँछु, हातले जथाभावी छुन्न, लकडाउनको पनि पालना गर्छु, नहुँदा पनि सरकारले भनेको मान्छु। यति गर्दा त कोरोनाले नछला नि है?
सजग बनौ, सुरक्षित रहौ, कोरोना भाइरसबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, युएसए आइडी र सुआहारा भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
हजुर, नेपाल बैंक लिमिटेड का मोबाइल बैंकिंग र इंटरनेट बैंकिंग मार्फत घरमै बसी विविध बैंकिंग सुविधाहरू प्रयोग गर्न सकिन्छ। नेपाल बैंक को एटीएम कार्ड सधैं प्रयोग गरौं, घरमै बसौ नेपाल बैंक लिमिटेड का डिजिटल बैंकिंग सेवाहरू सजिलै प्रयोग गरौं, कोरोना महामारीबाट आफू पनि बचौ अरूलाई पनि बचाऊ। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
रोगको छैन कुनै भर, सचेत भने हुन्न डर।
बाबा कहाँ जान लाग्नु भो?
त्यही तल दोकानसम्म।
अनि मास्क किन नलगाएको? कोरोना भाइरस सर्ला है।
ओहो, त्यो रातो टेबल माथि छ छोरी, ल्याइदिइहाल न।
अहिलेको यस समयमा भिडभाड नगरौ, सामाजिक दूरी कायम गरौ, कोरोना भाइरसको लक्षण देखिएमा मात्र पीसीआर टेस्ट गराऊ। तपाईँको सुस्वास्थ्यको कामना गर्दै जीएस कलेज बालकुमारी ललितपुर, फोन नम्बर 01-520-3132, हिलसाइड कलेज अफ इन्जिनियरिङ, फोन नम्बर 01-5147-010 वा 5147-207।
रोगको छैन कुनै भर, सचेत भने हुन्न डर।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौ, बचत गरौ, बचत गरौ, बचत गरौ।
फेरै छन् बचतका खुसीहरू, बचत गरौ ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
जनमा अब खबरको सिलसिला। 2074 सालको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ। विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा पुगेको खबर आजका सबै पत्रिकाहरूले छापेका छन्। दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बावजुद पनि प्रधानमन्त्री ओली र दाहाल नेपाल पक्ष आफ्नो अडानबाट पछि हटेका छैनन्। आम कार्यकर्ता र समर्थक पार्टी एकताको पक्षमा छन्। यसका लागि जोडबल गरिरहेका छौं। प्रधानमन्त्री ओलीसँगको बैठकपछि बालुवाटारबाट बाहिर निस्केका मन्त्री घनश्याम भूषालले भन्नुभयो, सकेसम्म मिलाउने प्रयास हो, तर पार्टी फुटाउने प्रयत्न भइरहेको छ र यो काम हामी भित्रबाट भइरहेको छ, जुन दुःख छ। प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूलाई जुनसुकै कदम सामना गर्न आफू तयार रहेको जनाउँदै अबको आफ्नो बाटो पनि स्पष्ट पार्न भन्नुभएको छ। दुई वर्ष अघि राजनीतिक स्थिरता र समृद्धिको नारा लगाउँदै जनमतको बलमा शासन सत्तामा पुगेको नेकपा आफैले निर्धारण गरेको कार्यभारलाई लत्याउँदै यति बेला नेताहरूको अविश्वास र कार्यशैलीगत कमजोरीको दोषाधमा पुगेको हो। हिजो साँझसम्मको नेकपा नेताहरूको पोजिसन एकले अर्कालाई नस्वीकार्ने खालको छ। दाहाल नेपाल समूह कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई दुई मध्ये एउटा पदबाट हटाउन चाहन्छ। ओलीलाई अहिले पनि ठेगान लगाउन सकिएन भने ज्यादती अझै आफूहरूले खेपिरहनु पर्ने सोचाइ त्यो समूहको छ। यो अडानलाई ओलीले आफू विरूद्धको षड्यन्त्रका रूपमा लिनुभएको छ। नेकपाभित्र शक्ति संघर्ष चुलिरहेको बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफू विरूद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। उहाँले पार्टी विभाजनको सङ्घारतिर लागिरहेको भन्दै आफ्नो पक्षमा हुने र नहुनेहरूको कित्ता क्लियर गर्नुपर्ने बताउनुभयो। दाहाल पक्षीय सचिवालय सदस्य भन्छन्, ओलीजी कसरी आउनुहुन्छ, भोलि बिहानसम्म कुर्छौं, त्यसपछि सचिवालयका छ सदस्य बसेर फेरि निर्णय गर्छौं, तर अब उहाँलाई समय दिने भन्दै विवाद थप लम्ब्याउन सकिन्न। यसैबीच सत्तारूढ नेकपाभित्रको शक्ति सङ्घर्ष सतहमा आइरहेका बेला प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउबाबीच तीन दिन अघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। देउबा र ओलीबीच असार 17 गते राति बालुवाटारमा झण्डै 1.5 घण्टा गोप्य छलफल भएको थियो। कान्तिपुर दैनिकले खबर छापेको छ।
लकडाउन खुकुलो भएसँगै देशमा कोरोना भाइरसको संक्रमितको संख्या ह्वात्तै बढेको छ। असार एक यताको 20 दिनमा देशभर 9,000 भन्दा बढी संक्रमित थपिएका छन्। जेठ 30 गतेदेखि जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन भएको थियो। सरकारी कार्यालय पूर्ण रूपमा शुरू भएको असार एकमा 6,111 जना संक्रमित थिए। असार 10 संक्रमितको संख्या 10,000 नाग्यो। शनिबारसम्ममा 15,491 पुगेको छ। यो बीचमा 15,491 पुगेको छ। यो बीचमा 9,280 जना संक्रमित थपिएका छन्। 2 जना मात्रै संक्रमित हुँदा देशमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक 500 भन्दा बढी प्रभावित हुँदा पनि प्रभावकारी कदम र योजना बनाउन सकेको छैन। जनस्वास्थ्यविद तथा विश्व स्वास्थ्य संगठन जस्ता निकायले नेपालमा कोरोना संक्रमितको संख्या वात्तै बढ्ने अवस्था नजिकिएको बताइरहेका छन्। राजनीतिक विश्लेषक श्याम कुमार श्रेष्ठका अनुसार अहिले शक्ति प्रदर्शन गर्ने, सत्ता ढाल्ने, बनाउने र द्वन्द गर्ने बेला होइन। कोरोना भाइरसको महामारी विरूद्ध जुझ्नुपर्नेमा झगडा गर्नु गलत हो। यस्तै काठमाडौँमा कोरोना संक्रमणको जोखिम उच्च रहेको विज्ञहरूले बताएका छन्। कन्ट्राक्ट ट्रेसिङ गर्ने मुख्य जिम्मा पाएको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर वासुदेव पाण्डेका अनुसार काठमाडौँ जस्तो घनाबस्ती भएको स्थानमा संक्रमण फैले ठूलै दुर्घटना हुने अवस्था छ। यसका लागि सरकारी तवरबाट मात्र नभई नागरिकको तवरबाट पनि ठूलो सहयोग र समन्वयको आवश्यकता हुन्छ। कोरोना अब हाम्रो समाजबाट छिट्टै जान्छ जस्तो लाग्दैन, तर त्यसो भन्दैमा मन लागि गर्न भएन, उहाँले भन्नुभयो। 20 दिनमै 9,000 संक्रमित, उपत्यका हटस्पट हुने खतरा बढ्दै कोरोना विरूद्ध लड्नुपर्ने बेला सरकार र सत्तारूढ दल आन्तरिक कलहमा आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
स्वास्थ्य मन्त्रालयले दैनिक 10-15 हजार पीसीआर परीक्षण गर्ने घोषणा गरेको थियो, तर अहिले नमूना संकलन गर्ने भीटीएम देशभर गरेर जम्मा 14,159 मात्र बाँकी छन्। त्यसैले परीक्षण हरेक दिन गर्दैछ। पीसीआर परीक्षणको आधारमा अहिलेसम्म नेपालमा संक्रमण दर 6.28% छ। यस्तै संक्रमित निको हुने दर 41.41% छ। विश्वभरको तथ्याङ्कमा संक्रमित हुने दर 56.73% छ। कोरोनाबाट ज्यान जाने दर भने 0.21% छ। विश्वभरको तथ्याङ्कमा कोरोनाबाट भएको मृत्यु दर 4.72% छ। विश्व स्वास्थ्य संगठनले संक्रमणको 4 स्टेप तय गरेको छ। एक व्यक्तिलाई मात्र संक्रमण भएको खण्डमा पहिलो स्टेप मानिन्छ। व्यक्तिबाट परिवार, उसको सम्पर्कमा पुगेका व्यक्तिहरूमा देखियो भने दोस्रो स्टेप पुगेको मानिन्छ। ट्राभल हिस्ट्री नभएको र समुदायको केही भागमा ठूलै संख्यामा देखियो भने त्यसलाई तेस्रो स्टेप मानिन्छ। देशैभरका ठाउँ ठाउँमा महामारीको रूपमा समुदायमा देखिएको खण्डमा त्यसलाई चौथो अर्थात अन्तिम स्टेप भनिएको छ। अहिले नेपाल दोस्रो स्टेपबाट तेस्रो स्टेपमा प्रवेश गर्न लागेको डाक्टरहरू बताउँछन्। नयाँ पत्रिकामा खबर छ।
नेपाल यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालन सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ। आजदेखि सार्वजनिक गाड़ी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासंघले यस्तो निर्णय नभएको जनाएको हो। नियमित रूपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइ नसकेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो। सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको छ। महासंघले गाड़ी सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोध समेत गरेको छ। सरकारले गएको चैत 11 लकडाउन गरेसँगै देशभर सार्वजनिक गाड़ी ठप्प भएका छन्।
तपाईं काया कैरन सुन्दै हुनुहुन्छ। काया कैरनमा कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुल सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दिपा, ए दिपा,
किन दिपक?
हेर न, मेरो घर केही समयलाई रुङ दिनु पर्यो है। मेरो छिमेकीको भाइको श्रीमतीलाई क्यान्सर भएछ। बिचराको आफ्नो कोही छैन, उसँगै दिल्ली गइदिनु पर्यो। के कसो गरौँ दिपा?
ए, आत्ति नै पर्दैन नि। अनि सुन, दिल्ली सिल्ली पनि जानु पर्दैन। नेपालकै झापा जिल्लाको बिर्तामुठमा यही 76 पुछदेखि दक्षिण पूर्वी एसियाकै नमुना क्यान्सर हस्पिटल सञ्चालनमा आइसकेको छ नि। यो हस्पिटल त चान्चुने होइन नि, 300 बेडको क्यान्सर हस्पिटल हो। त्यो पनि अमेरिकामा बनेको विश्वकै अत्याधुनिक ट्रुबिम लिनियर एक्सिलेटरबाट हाम्रो शरीरमा भएको कुनै पनि ट्युमर तथा क्यान्सरको 15 सेकेन्डमा नै स्क्यान गरी 39 सेकेन्डमै रेडिएसन दिने मेसिन हो। अझ पाठेघरको त महिलाहरूलाई थाहै नपाई इन्टरनल रेडिएसन थेरापी दिने ब्रेकी थेरापी पनि छ।
त्यो त झन् दिल्लीको भन्दा पनि अत्याधुनिक नयाँ प्रविधि हो नि।
यति मात्र कहाँ हो र दिपक, क्यान्सरको अवस्था कस्तो छ भनेर पत्ता लाउने पेट स्क्यान मेसिन, महिलाहरूको स्तन क्यान्सरको थाहै नदी अटोमेटिक तरिकाले बायोप्सी निकाल्ने 3D मेमोग्राम, 128 स्लाइसको 4D स्क्यान, 3 टेस्लाको MRI, डेक्सा स्क्यान, गामा क्यामेरा, टाउको ट्युमर निकाल्न न्युरो नेभिगेसन मेसिन, क्यान्सरको अपरेसनको लागि अत्याधुनिक मोडुलर अपरेसन थिएटरबाट सेवा र सुविधा दिन्छ। अनि सुन दिपक, केमोथेरापी लिनलाई त डे केयर अझै कति राम्रो छ नि। अहिले त दिल्ली गएका सबै जसो मान्छेहरू त्यही क्यान्सर हस्पिटलमा आउन थालिसके। अस्ति म गएर हेर्दा त तिन छक्क परे। भाषा पनि आफ्नै अनि कति सजिलो। दिल्लीमा गएर बस्नुपर्ने झन्झटबाट मुक्त, घरको खाना खाएर दिल्लीको भन्दा राम्रो उपचार, अनि दिल्लीको भन्दा आधा खर्चमै उपचार हुन्छ। बुझ्यो तिमीले?
ल ल दिपा, त्यही जानु पर्यो त्यसो भए।
ल ल, हुन्छ हुन्छ। ल, ठेगाना लेख त।
पूर्वाञ्चल क्यान्सर हस्पिटल प्राली, मेची अञ्चल, प्रदेश नम्बर 1, झापा जिल्ला बिर्तामोड, BMC टिचिङ हस्पिटल सँगै। फोन नम्बर 023-545-942-546-146-325, मोबाइल 98-14-080-689, 98-010-00825।
मेरो ब्याङ्क छ मेरै हातमा, अब हुन्छ निकै सजिलो। जब माछा पुछ्वे मोबाइल मनी छ साथमा। आफ्नो खाताको स्टेटमेन्ट हेर्नुहोस् वा कसैलाई पैसा पठाउन, घरबाटै मुद्दती खाता खोल्नुहोस् वा क्रेडिट कार्डको बिल तिर्न, अब हुन्छ निकै सजिलो। लकडाउनको अहिलेको समयमा तपाईँले ब्याङ्कसम्म आउनै पर्दैन। आजै माछा पुछ्री मोबाइल मनी डाउनलोड गरी घरमै बसेर आफ्नो ब्याङ्किङ आवश्यकताहरू सजिलै पुरा गर्नुहोस्। माछा पुछ्री ब्याङ्क, सबल, उत्कृष्ट एवं विस्तारित।
बाल बालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अत्यन्तै जरुरी सूचना।
यही असार 22 र 23 गतेका दिन 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकालाई भिटामिन ए क्याप्सुलका साथै 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकालाई जुकाको औषधि निशुल्क खुवाइँदैछ। त्यसैले आफ्ना 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकालाई नजिकैको केन्द्रमा लगे भिटामिन ए क्याप्सुल र जुकाको औषधि अवश्य खुवाऊ।
COVID-19 महामारी भएको हुँदा आफ्नो बाल बालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउने केन्द्रमा भेटभाड नगरौं। नाक मुख छोपिने गरी मास्क लगाएर मात्र जाऊ। बाल बालिकालाई पनि मास्क लगाइदिऊ।
पालै पालो लाइनमा बसौं र अर्को व्यक्तिसँग कम्तीमा 2 मिटर दूरी कायम गरौं। वितरण केन्द्रमा राखिएको हात धुने ठाउँमा गई आफ्नो र बाल बालिकाको हात साबुन पानीले धोएर मात्र जाऊ।
आफू वा बाल बालिकालाई ज्वरो आएको, सुक्खा खोकी लागेको र सास फेर्न गाह्रो भएमा भिटामिन ए खुवाउने केन्द्रमा नजाऊ र तुरन्त नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गराउ।
भिटामिन ए ले बाल बालिकाको रोगसँग लड्ने क्षमता बढाई, दादुरा तथा झाडा पखाला जस्ता रोगहरू लाग्नबाट बचाउने हुनाले 6 महिना पुरा भएको बाल बालिकालाई पनि भिटामिन ए क्याप्सुल अवश्य खुवाउनु होला।
याद राख्नुहोला, 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकालाई भिटामिन ए र जुगाको औषधि खुवाउने दिन यही असार 22 र 23 गते।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युनिसेफ र युरोपियन युनियनद्वारा जनहितमा जारी।
थोरै बचत धेरै कायदा, बिमा कासन फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामशाह पथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। काया कैरनमा यतिन्जेल हामीले ओली प्रचण्ड र नेपालको शक्ति संघर्षका कारण नेकपा फुटको जोखिममा जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भन्दै किता क्लियर गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन, लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्दो लगायतका खबर प्रस्तुत गर्यौं।
अब कोरोना क्याप्सुल, कोरोनाको खसखस मेटाउने नयाँ क्याप्सुल लिएर आउँदै गोपाल गुरागाई।
बाढी पहिरो खेपियो, आँधी हुरी छेकियो, संसारकै विनाशकारी भुइँचालो नि।
कोरोनाको यो 44 क्याप्सुल हो। यो क्याप्सुलमा सल्लाहका अनेक डोजहरू छन्। आजका डोजहरू पाका मानिसको स्वास्थ्य र सुरक्षासँग सम्बन्धी चिन्ता कम गर्ने उद्देश्यले बनाइएका छन्। कानका लागि तयार पारिएका कोरोना क्याप्सुलका आजका डोजहरू दिँदै हुनुहुन्छ ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कणेल। लकडाउन खुकुलो भयो, गाउँघर र शहर बजारमा चहल पहल बढ़्यो, तर सँगसँगै कोरोनाको संक्रमण पनि फैलिँदै गएको छ। संक्रमित हुने र मृत्यु हुने मानिसको संख्या बढ़ेसँगै अब यो महामारी घर घरमा पस्ने हो कि भन्ने अनुमान पनि गरिन थालेको छ। संक्रमण फैलिँदै जाँदा 70 वर्षभन्दा माथिका पाका मानिसको चिन्ता त बढ़ेकै छ। उनीहरूको चिन्तासँगै परिवारका सदस्यलाई पनि आफ्ना बा आमा र हजुरबा हजुरआमाको स्वास्थ्य र सुरक्षाको चिन्ताले पिरोल्न थालेको छ। उमेरका कारण अनेक शारीरिक र मानसिक समस्याको दबाव झेलिरहेका पाका मानिसहरू यही महामारीमा मरिने हो कि भन्ने चिन्ता गर्छन् भने उनीहरूको चिन्ताले परिवारका सदस्य समेत तनावमा देखिन्छन्। यस्तो बेला पाका मानिस आफैले आफ्नो चिन्ता कम गर्ने, परिवारको सदस्यले पाका मानिसको चिन्ता हटाउने र संक्रमणबाट जोगिन के गर्ने र कस्तो खाना खाने त कोरोनासँग जोड़िएका पाका मानिसको स्वास्थ्य र सुरक्षासँग जोड़िएका आजका अनेक खसखसहरू मेटाउने डोजहरू दिँदै हुनुहुन्छ ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कणेल।
अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा लगभग विशेष गरेर ज्येष्ठ नागरिक हकमा 150 जना मात्रै प्रभावित भएको, संक्रमणको दायरामा परेको मात्रै देखिन्छ। समुदायमा त्यस्तै फैली नसकेको हुनाले सुरक्षित नै हुन्छन्, ज्येष्ठ नागरिक संक्रमित हुँदैनन् भन्ने कुरा चाहिँ अलि भ्रम नै हो। किनभने अहिले हामी चाहिँ कस्तो देखिरहेछन्, लकडाउनको जुन अलि लुज डाउन जस्तो भइरहेको अवस्थामा मान्छेहरू बाहिर निस्कने अलि हेलचेक्राइ बढी भइरहेको चाहिँ पाइएको छ। अहिले ज्येष्ठ नागरिकलाई त्यो लकडाउनको नियमलाई पूर्ण रूपमा पालना गर्न सक्यो भने मात्रै ज्येष्ठ नागरिकहरूलाई यसबाट चाहिँ बचाउन सकिन्छ। बुझ्नुपर्ने कुरा के भन्दा कोरोना लाग्दैमा मरिन्छ भन्ने जुन छ त्यो भ्रम मात्रै हो, होइन। कोरोनाको मृत्युदर नेपालमा जम्मा 0.2% देखिएको छ अहिलेसम्म, जुन विश्वव्यापी रूपमा देखिएको भन्दा धेरै नै कम हो। र नेपालमा जुन 3-5 जना ज्येष्ठ नागरिकहरूको मृत्यु भएको छ उहाँहरू पनि एकदम जटिल खालको दीर्घ रोग भएका ज्येष्ठ नागरिक मात्रै हुन्। त्यही भएर ज्येष्ठ नागरिकहरू स्वस्थ हुनुहुन्छ अथवा उहाँहरूको दीर्घ रोग नियन्त्रणमा छ भने कोरोनाले उहाँहरूलाई कोरोनाको इन्फेक्सन हुँदा हुँदै पनि उहाँहरूमा जुन जटिलता देखिने सम्भावना चाहिँ एकदम न्यून हुन्छ। त्यही भएर डराएर बस्नु चाहिँ भएन कि 113 वर्षको ज्येष्ठ नागरिक स्पेनमा उहाँ पनि कोरोना आएपछि निको भएर बस्नु भएको छ। धेरै त्यस्तो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, त्यही उहाँहरूलाई उहाँहरूको कथालाई अनुसरण पनि गर्नु पर्यो, उहाँहरूको कुराहरूलाई पनि बुझ्नु पर्दा त्यति आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन। अझै सुरक्षित राख्नको लागि परिवारमा भएका वयस्क मानिसहरू, जुन भर्खरका मानिसहरू हुनुहुन्छ अथवा बच्चाहरू हुनुहुन्छ जो घरभन्दा बाहिर निस्किरहनु पर्ने हुन्छ, उहाँहरू आफै चाहिँ संक्रमणबाट बस्नु पर्यो। जुन ज्येष्ठ नागरिकहरू हुन्छ उहाँहरूलाई कोरोनाको संक्रमण हुनबाट चाहिँ बचाउन सकिन्छ। कोरोनाको प्रभावकारी औषधि पनि उपलब्ध छैन, यसको खोप पनि उपलब्ध नभएको सन्दर्भमा अहिले हामीले गर्न सक्ने भनेको ज्येष्ठ नागरिकको रोगसँग लड्ने क्षमता, जुन रोग प्रतिरोधात्मक क्षमता त्यसलाई कसरी बढाउने भन्ने कुरामा ध्यान दिनुपर्छ। त्यसको लागि विशेष गरी खानपिनमा चाहिँ प्रशस्त हरियो सागसब्जी र फलफुल भएको खानेकुराहरूमा उहाँलाई जोड गर्न सक्यो भने त्यसमा हुने खनिज पदार्थहरू भयो, भिटामिनहरू भयो, त्यसले चाहिँ उहाँहरूको रोगसँग लड्ने क्षमता चाहिँ बढाउँछ। अर्को कुरा चाहिँ जुन रोग प्रतिरोधात्मक क्षमता बढाउने भनेको शारीरिक अभ्यास, सामाजिक सञ्जालहरूमा अथवा युट्युबहरूमा घरमै बसेर पनि कस्ता कस्ता किसिमका एक्सर्साइजहरू गर्न सकिन्छ भनेर त्यहाँ देखाइएको छ। कमसेकम 30 मिनट दिनमा घरमै भित्र बसेर योग गर्ने अथवा तीस किसिमका एक्सर्साइजहरू गरेर पनि हाम्रो रोगसँग लड्ने क्षमतालाई बढाउन सकिन्छ। अर्को चाहिँ मानसिक रूपमा स्वस्थ राख्नलाई पनि उहाँहरूलाई अफवाहहरूबाट बचाउने होइन मिसइन्फर्मेसनहरूबाट बचाउन गर्न सकियो र उहाँहरूलाई मानसिक रूपमा स्वस्थ राख्न सकियो भने पनि उहाँहरूको रोगसँग लड्ने क्षमता चाहिँ बढेको विभिन्न अनुसन्धानहरूबाट देखिएको छ। अर्को चाहिँ दिउँस पारिलो घाममा हामी दुई तिन घन्टा बस्यौँ भने घामबाट हाम्रो शरीरमा भिटामिन डीको उत्पादन हुन्छ होइन घामको किरणहरूको सहायताबाट त्यो त्यति कुराहरूलाई पनि ध्यान दिन सक्यो भने यी तिन चारवटा कुरालाई ध्यान दिन सक्यो भने उहाँहरूको रोगसँग लड्ने क्षमताहरू चाहिँ बढ्छ। र अर्को कुरा कोरोनासँगै हामीले बुझ्नुपर्ने कुरा चाहिँ ज्येष्ठ नागरिकमा भएका जुन दीर्घ रोगहरू छन् पहिलेदेखि मधुमेह उच्च रक्तचाप दम मृगौलाको रोग होला कलेजोको रोग होला वा क्यान्सर होला यी विभिन्न कुराहरू नियन्त्रणमा छन् कि छैनन् भनेर परिवारका यङ्गर जेनेरेसनहरूले यो कुरा चाहिँ सबैले ध्यान दिनुपर्छ।
फैलिँदो संक्रमणबाट चिन्तित ज्येष्ठ नागरिक र परिवारका सदस्यलाई सल्लाहले भरिएका डोजका लागि ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कणेललाई एकमुष्ट धन्यवाद। कोरोना क्याप्सुलका आजका सबै डोजहरू सकिए, लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौंला।
कोरोना क्याप्सुल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र सामुदायिक रेडियो प्रसारक संघ उज्यालो र युनिसेफको सहकार्यमा तयार पारिएको हो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ काया कैरन। हामीसँग खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिमाल पहाड र तराईलाई समेटेर विश्वासको सम्बन्ध बढाउँदै
ब्याङ्किङ सेवा अझै उत्कृष्ट र प्रभावकारी बनाउँदै
यहाँहरूकै साथ र भरोसा समेटेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै
हामी भयौं झनै विशाल अनि विश्वासिलो।
हामी भयौं एक
विकास ब्याङ्कहरूमा अग्रपंक्ति मध्येमा रहन सफल गण्डकी विकास ब्याङ्क लिमिटेडलाई प्राप्ति गरेपछि 206 शाखा 142 एटीएम र 11 लाख भन्दा बढी ग्राहकहरूको सम्बन्ध सहित अब यहाँहरूको आत्मीय ब्याङ्क मेगा ब्याङ्क नेपाल लिमिटेड अझै विशाल विश्वासिलो एवं भरपर्दो भएको छ।
वाओ रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
बाबु एकछिन फोन छाड, जाऊ पाउरोटी किनेर आऊ। कति च्याटिङ गरिरहन्छ
बुवा? एक मिनट, म NMB ब्याङ्कमा खाता खोल्दैछु ल।
कसरी च्याटिङ गरेर पनि ब्याङ्क खाता खोलिन्छ?
हजुर, अब फेसबुक वा वाइबर च्याट गरेर उच्चतम ब्याज पाइने बचत तथा मुद्दती खाता सहज सुरक्षित रूपमा खोल्न सक्नुहुन्छ।
च्याट गरेर खाता? वाह, यो हो नि स्मार्ट तरिका।
ब्याङ्क स्मार्ट, आजै च्याट गर्नुहोस्।
सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 MHz उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न FM स्टेशन तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपालका विभिन्न क्षेत्रमा भेल पहिरोको उच्च जोखिम बढ्दै गएको पछिल्ला दिनका केही घटनाले पुष्टि गरेको छ। विभिन्न पहाड़ी भूभागमा सामान्य खोल्सा र पहाड़मा वर्षाको भेलसहित पहिरो बनेर झर्ने क्रम बढेको छ। शनिबार बिहान 2 बजेतिर बझाङको केदासिउ गाउँपालिका मल्लेसीमा यस्तै भयो। गाउँमाथिको खोल्सीमा आएको बाढीमै मिसिएर पहिरो खस्न थाल्यो। माथि खिरिलो पहिरो तलको कमिलो जमिन सोहोर्दै फराकिलो बनेर झण्डै आधा गाउँ बगायो। त्यहाँका 18 घर भेल पहिरोले बगायो। एकै घरका 4 सहित 6 जनाको ज्यान गयो। यसपालि भेल पहिरो आएको यो पहिलो पटक होइन। मनसून शुरू भएसँगै जुन 12 पर्वत सामुदायिक वनबाट भेल पहिरो खस्दा दुई परिवारका 9 जनाले ज्यान गुमाए। गुल्मीमा गएको पहिरो सिन्धुपाल्चोकमा गएको पहिरोको स्वरूप पनि भेल पहिरो नै भएको विज्ञहरू बताउँछन्। जतासुकै पहाड खनेर कमजोर पारिएको छ। जोखिम क्षेत्रमा पहिचान नगरी बस्ती बसेको छ। पछिल्लो कमजोरी यही भएको विज्ञहरूले बताएको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ।
मेरो पनि भन्नु छ।
भारतमा कोरोना विरुद्धको खोप 15 अगस्तसम्ममा उपलब्ध हुन सक्ने विषयका खबर पढेर धनकुमार लामा लेख्नुहुन्छ, अरू देशको त परीक्षण गर्छन् र पो थाहा हुन्छ, हाम्रो देशमा त खोप निर्माण भए नि सम्बन्धित निकायले चासो दिँदै दिँदैनन्। डाक्टर दासको खोप परीक्षण के भयो? न मीडियालाई चासो छ न सम्बन्धित निकायलाई। गाडी दुर्घटनाको खबर पढेर केपी आचार्य लेख्नुहुन्छ, ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने कुरालाई हरेकले व्यवहारमा उतार्न आवश्यक छ। एक सेकेन्डको गल्तीले जिन्दगी नै बर्बाद पार्न सक्छ, सचेत हुनुपर्छ। नेकपाको विवादको विषयमा राजेन्द्र राणाभाट लेख्नुहुन्छ, दम्भ घमण्ड र इगो लिएर बस्ने बेला होइन यो, दुईजनाको स्वार्थमा सिङ्गो देश बन्दी बनाउन पाइँदैन। अब पहिलो पुस्ताका सबै नेताले कार्यभार नयाँ पुस्तालाई हस्तान्तरण गरेर आराम गरी अभिभावकीय भूमिकामा बसे हुन्छ। अनि यसै विषयमा बद्री तिमल सिन्हा लेख्नुहुन्छ, पार्टीमा आस्था राख्ने कार्यकर्तालाई माछु माछु भ्यागुतो, धेरै भयो चटक। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। अब विदेशको खबर। कोरोना भाइरस संक्रमणको बारेमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली अर्को हप्ता चीन जाने भएको छ। भाइरसको उत्पत्तिको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जान तय भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि संगठनले चीनको वुहानबाट शुरू भएको भनिएको महामारीको अनुसन्धान गर्ने जनाएको थियो, तर यस विषयमा चीन र विश्व स्वास्थ्य संगठन कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन्।
अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीले वाटफोर्डलाई 3-0 गोल अन्तरले हराएको छ। जितसँगै चेल्सीले शीर्ष तीनको दावेदारितालाई कायम राखेको छ। जितसँगै चेल्सीले 33 अङ्कमा 57 अङ्क बनाएको छ, उसको भन्दा लेस्टरको एक अङ्क बढी छ। यसैबीच प्रिमियर लीग अन्तर्गत नै आर्सनलले उल्भसलाई 2-0 गोल अन्तरले पराजित गरेको छ।
जितसँगै आर्सनल लीगको सातौं स्थानमा उक्लिएको छ। आर्सनलले 33 खेलमा 49 अङ्क जोडेको छ, 52 अङ्क जोडेको उल्भस छैटौं स्थान रहेको छ। अनि बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ। गैराती भएको फाइनलमा बायर लेभरकुसनलाई 4-2 गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो। यो सँगै बायर्नले 20 पटक जर्मन कपको उपाधि जित्ने एक्लो टिम बनेको छ। कायाकैरनमा अब पालो आयो उखानको।
गुरुको ज्ञान चेलाको ध्यान।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको काया कैरन सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
ओली प्रचण्ड र नेपालको शक्ति संघर्षका कारण नेकपा फुटको जोखिममा जुनसुकै कदम चाल्न सक्ने अवस्था आउने भन्दै कित्ता क्लियर गर्न प्रधानमन्त्रीहरूलाई ओलीको निर्देशन।
लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्दो, पीसीआर परीक्षण गर्दै काठमाडौँमा जोखिम धेरै।
सार्वजनिक गाड़ी सञ्चालन सम्बन्धी निर्णय नभएको यातायात व्यवसायीको भनाई, सरकार मजदूर र व्यवसायी बीचको छलफल कायमै।
विश्व स्वास्थ्य संगठनको टोली अर्को हप्ता चीन जाने, कोरोना भाइरसको उत्पत्ति बारे अनुसन्धान हुने।
र जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखलाई, इंग्लिश प्रिमियर लीग फुटबलमा आर्सेनल र चेल्सीको जित।
अब कार्टुन। बामन चालिसेले बनाउनु भएको कार्टुन लिएका छौं। नेकपाभित्रको घर झगडालाई नै यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ गर्नै पर्ने मुख्य काम छाडेर नेकपाका शीर्ष नेताहरू अहिले गर्नै नपर्ने घर झगडामा अल्झिएका छन्। अनि छलफलबाट पनि फल ननिस्केपछि एकजना नेता छलफल भइरहेको कोठाबाट बाहिर निस्केर फोनमा भन्दैछन्, हेलो, बिमा कम्पनी हो, ल न नेकपाको बिमा गर्नुपर्ने। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै सञ्जिता देवकोटा र मिलन तिमिल सिन्हा विदा माग्छौ। कायाकैरन सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो मोबाइल र अनलाइनमा प्रसारण भइरहेका रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। कोरोनाको जोखिम कायमै रहेकाले सकेसम्म घरमै बसौ, घर बाहिर निस्कने बेलामा मास्क लगाऊ, भौतिक दूरीको ख्याल राखौं। नमस्कार।